नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा कभर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। रेमिट्यान्स बढ्दा र आयात घट्दा पनि सुध्रिएन विदेशी मुद्राको सञ्चिति। शोधानन्तर घाटा 22 अर्ब 23 करोड पुग्यो। रोकिएन महँगीको पारो। वार्षिक बिन्दुगत उपभोक्ता मुद्रा स्फीति 8.26% पुग्यो। राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन अर्थतन्त्र 7%सम्मले घट्ने चेतावनी। रोसुवागढी र तातो पानी दुवै नाकाबाट आयात सुरु। माथिल्लो अरुणको लगानी जुट्यो 53 अर्ब रुपियाँको समझदारी। बढ्यो विदेशी मुद्रा सञ्चिति पर्याप्तता, महँगी भने दोब्बर। र सडक पेटिका व्यापारीद्वारा ज्ञापन पत्र। रेमिट्यान्समा वृद्धि र आयातमा कमी हुँदा पनि मुलुकको विदेशी मुद्रा सञ्चिति घटेको छ। अघिल्लो साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स करिब 20%ले बढेको र आयात करिब 12% कमी आउँदा पनि विदेशी मुद्रा सञ्चितमा करिब 18 अर्ब रुपियाँले घटेको बिहिबार सार्वजनिक राष्ट्र बैङ्कको मासिक प्रतिवेदनमा देखाएको छ। गत भदौमा मात्र सरकारले विदेशी मुद्रा सञ्चितमा सुधार भएको भन्दै त्यसको रोक्का गरिएका चुरोट तथा सुर्तिजन्य वस्तु, तास, खेलाउना, कुरकुरे, कुरमुरे, लेज, रङ्गिन टिभी, हिरा लगायतका 16 प्रकारका वस्तुको आयात खुलाएको थियो। तर गत असारको तुलनामा साउनमा कुल विदेशी विनिमय सञ्चिति करिब 18 अर्ब रुपियाँले घटेको छ। प्रतिवेदनका अनुसार गत साउनमा कुल विदेशी मुद्राको सञ्चिति 11.97 अर्ब रुपियाँ रहेको छ। गत असारको तुलनामा यो 1.5% घटेको हो। गत असारमा यस्तो सञ्चिति 12.15 अर्ब 80 करोड रुपियाँ रहेको थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति 2079 असारमा 9.54 अर्ब रुपियाँ रहेकोमा 2079 साउनमा 1.2% घटेर 9.42 अर्ब करोड कायम रहेको छ। गत आर्थिक वर्षमा भएको केही आयातमा बाँकी भुक्तानी साउनमा भएकोले पनि रेमिट्यान्स बढ्दा र आयात घट्दा पनि विदेशी मुद्रा सञ्चितमा कमी आएको राष्ट्र बैङ्कका अनुसन्धान विभाग प्रमुख प्रकाश कुमार श्रेष्ठले स्वीकार्नु भएको छ। गत साउनमा मात्र करिब 17 अर्ब रुपियाँ बराबरको उधारो आयात भुक्तानी भएको छ। उहाँले भन्नुभयो, यसकारण विदेशी विनिमय सञ्चिति घटेको देखिएको छ। गत साउनमा अर्थतन्त्रको अवस्थामा सीमान्त सुधारको सङ्केत देखिए पनि जोखिम अझै बाँकी रहेको उहाँले बताउनुभयो। अर्थतन्त्र थप बिग्रिएको छैन, आशातीत रूपमा सुधार पनि भएको छैन। उहाँले भन्नुभयो, साउनमा जस्तै आउँदा महिनामा पनि आयातमा नियन्त्रण भएको अवस्थामा अर्थतन्त्रका सूचक सकारात्मक हुने सम्भावना रहेको छ। गत भदौमा सरकारले व्यापारीहरूसँग सौदाबाजीमा चुरोट तथा सुर्तिजन्य वस्तु, तास, खेलौना, कुरकुरे, कुरमुरे, लेज, रङ्गिन टिभी, हिरा लगायतका वस्तुको आयात खुला गरेको छ। यो निर्णयले आयात बढ्ने भएकोले आउँदा महिनामा विदेशी विनिमयको सञ्चिति सुधारको सम्भावना न्यून रहेको अर्का एक विज्ञको बनाइरहेको छ। अहिले विदेशी मुद्रा सञ्चितको सुधार गर्ने महत्त्वपूर्ण विकल्प आयात नियन्त्रण र रेमिट्यान्स आप्रवाहमा वृद्धि हो। तत्काल निर्यात बढाउन सक्ने सम्भावना छैन, उहाँले भन्नुभयो। यसकारण चुरोट तथा सुर्तिजन्य वस्तु, तास, खेलौना, कुरमुरे, कुरकुरे, लेज, रङ्गिन टिभी, हिरा लगायतका वस्तुको आयात खोल्न सरकारले हतार गर्नु हुँदैन थियो। सरकारले केही विलासी वस्तुको आयात रोक्का गरेको, राष्ट्र बैङ्कले करिब 1400 वस्तुको आयातका लागि खोलिने प्रतिपत्र LC मा कडाई गरेको, कर्जा विस्तारको संकुचनकारी नीति लिएको लगायतका कारण गत असारमा अर्थतन्त्रका सूचकमा सुधारको सङ्केत देखिएको थियो। आयात घटेपछि गत साउन मसान्तसम्मको कुल विदेशी मुद्रा सञ्चिति 8 महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने पर राष्ट्र बैङ्कको दावी रहेको छ। राष्ट्र बैङ्कले चालु आर्थिक वर्षमा 7 महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ। आर्थिक वर्ष 2079-80 पहिलो महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति 9.4 महिनाको वस्तु आयात र 8 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ। राष्ट्र बैङ्कले भनेको छ। यसले 8 महिनासम्मको धान नसक्ने अवस्था रहेको छ। गत साउनमा रेमिट्यान्स मार्फत 92 अर्ब 21 करोड रुपियाँ मुलुक भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा को तुलनामा यो 20.3% बढी हो। गत आर्थिक वर्षमा 76 अर्ब 62 करोड रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो। गत आर्थिक वर्षको तुलनामा चालु वर्षको सोही अवधिमा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढ्नु र गत वर्षको साउनमा थोरै रेमिट्यान्स आउनुले गत साउनमा रेमिट्यान्स वृद्धि उच्च भएको देखिएको छ। यता मुलुकको शोधानन्तर स्थिति, गत साउनमा 22 अर्ब 23 करोड रुपियाँले घाटामा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधानन्तर स्थिति 38 अर्ब 75 करोड रुपियाँले घाटामा गएको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा 32 करोड 55 लाखले घाटामा रहेको शोधानन्तर स्थिति, गत साउनमा 17 करोड 77 लाख रुपियाँले घाटामा रहेको राष्ट्रबैङ्कको प्रतिवेदनमा उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा 1 अर्ब 23 करोड रुपियाँले घाटामा रहेको शोधानन्तर स्थिति, गत असारमा 2 खर्ब 55 अर्ब 26 करोड रुपियाँले घाटामा गएको थियो। गत आर्थिक वर्षको पहिलो महिनादेखि नै शोधानन्तर घाटा निरन्तर बढिरहेको थियो। यद्यपि गत वैशाखदेखि शोधानन्तर घाटाको वृद्धिमा कमी आउन थालेको थियो। आयात नियन्त्रण र रेमिट्यान्स सुधार हुन थालेपछि ती सूचकमा सीमान्त रूपमा सुधार सङ्केत देखिन थालेको थियो। रेमिट्यान्स बढ्दा र आयात घट्दा पनि सुध्रिएन विदेशी मुद्रा सञ्चिति। कान्तिपुर दैनिकमा समाचार रहेको छ। विश्व बैङ्क समूहद्वारा प्रकाशित नेपालको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने हो भने सन् 2050 भित्रमा नेपाल कुल ग्रास्त उत्पादन यसैका कारण कम्तीमा 7% घट्ने चेतावनी दिएको छ। प्रतिवेदनले जलवायु उत्थानशील निर्माण गर्नुपर्ने खाँचो औल्याउँदै हरित उत्थान शील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकास एकीकृत समाधानका लागि आवश्यक पर्ने नीति एवं लगानी सम्बन्धी विभिन्न सुझाव पनि दिएको छ। नेपालका आपूर्ति श्रृङ्खला र कृषक र सहकारी बासिन्दालाई यसअघि नै बाढी पहिरो तथा खडेरी जस्ता जलवायु परिवर्तनका विनाशकारी असरको सामना गर्न बाध्य छन्। यसको पृष्ठभूमिमा उत्थानशील निर्माणका लागि सङ्गठित प्रयास गरिएन भने भविष्यमा आउने जलवायु प्रकोप यसको देशको दीर्घकालीन विकासलाई जोखिममा पार्नेछ। दक्षिणी क्षेत्रमा बढी एवं उष्ण दबावको बढ्दो घटना र उत्तरी क्षेत्र भूक्षय पहिरो लगायतका दबाव तथा हिमपातले अधिप्रभावबाट प्रभावित हुँदा जलवायु उत्परिवर्तनशील नेपालमा समस्या परेको बताइएको छ। यस प्रतिवेदनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भने सन् 2050 भित्रमा नेपालले जिडिपीको कम्तीमा 7%सम्म घट्न सक्ने चेतावनी दिएको छ। जलवायु परिवर्तनको सुधारका विषयमा 7 विषय औल्याएको छ। जल कृषि तथा वन क्षेत्रको व्यवस्थापन, एकीकृत अवधारणा अवलम्बन, जलविद्युतमा रहेको अवसरको सदुपयोग र ऊर्जाको संक्रमण, सहरीकरणको दिगो व्यवस्थापन, न्यून कार्बनयुक्त यातायात सञ्जालको सुदृढीकरण, उत्थानशील र न्यून कार्बनयुक्त विकासका लागि लगानी अभिवृद्धि, घर परिवार तथा सामुदायिक उत्थानशील सुदृढीकरण, जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापनका लागि शासकीय व्यवस्थापन र सुदृढीकरणका सुझाव दिएको छ। राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन, अर्थतन्त्र 7%सम्म घट्ने चेतावनी, कारोबार दैनिकमा समाचार रहेको छ। चीनतर्फको रोसुवागढी र तातोपानी नाकाबाट 10 लक्षित सामग्री आयात हुन थालेको छ। तातोपानीबाट शनिबार रोसुवागढी नाकाबाट बिहिबारदेखि सामान आयात हुन थालेको, तर दुवै नाका पूर्ण रूपमा सञ्चालनमा भने आएका होइनन्। नेपाली व्यापारीले खरिद गरेर चिनिया टेलरमा राखिएका सामग्री आयात हुन थालेको हो। रोसुवा भन्सारका सूचना अधिकारी भरतराज अधिकारीले बिहिबारबाट 10 लक्षित सामग्री आयात सुरु भएको जानकारी गराउनु भएको छ। उहाँका अनुसार बिहिबारबाट 14 चिनिया टेलरले कृषि जन्य सामग्री, लत्ता कपडा र जुत्ता चप्पल लगायतका सामग्री ल्याएका हुन्। गोदाममा राखिएका सामग्रीको आयात अझै सुरु भएको छैन। लोड गरेर राखिएका सामान मात्र आएका हुन्। कोरोनाका कारण तिब्बतका विभिन्न सहरमा लकडाउन गरिएको जानकारी आएको छ। उहाँले बताउनु भएको छ, लकडाउन खोलेपछि मात्र गोदाममा रहेका सामग्री आउने सम्भावना देखिएको उहाँले बताउनु भएको छ। रोसुवागढी र तातोपानी दुवै नाकाबाट आयात सुरु, अन्नपूर्ण पोस्टमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्। रेडियो सुन्दै गर्नुहोला।
अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगतको प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्कमा।
इकोनोमिक टाइम्स, पैसा मात्र होइन, सफल व्यवसायका लागि सही सूचना जरुरी छ।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रा स्फीति 8.26% रहेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत आर्थिक वर्षको साउनमा 4.35% मुद्रा स्फीति रहेकोमा यसपटक करिब 9% पुगेको हो। नेपालीहरूका ठुला चाडबाड आइरहेको अवस्थामा उपभोक्तामाथि अझ मूल्य वृद्धिको चाप पर्ने अनुमान रहेको छ। साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रा स्फीति 7.11% र गैर खाद्य तथा सेवा समूहको मुद्रा स्फीति 9.18% रहेको छ। 2078 साउनको तुलनामा 2079 साउनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तेल, फलफुल, रेस्टुरेन्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अन्डा उपसमूहको मूल्य वृद्धि दर कर्मशः 19.58, 18.79, 11.84, 10.24 र 10.19% रहेको छ। साथै गैर खाद्य सेवा समूह अन्तर्गतको यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरण र शिक्षा घरायसी उपयोगको वस्तुको उपसमूहको मुद्रा स्फीति कर्मशः 23, 10.54, 9.4% र 8.11% र 7.86% रहेको छ। त्यस्तै साउनमा काठमाडौँ उपत्यकामा 7.39%, तराईमा 8.72% र पहाडमा 8.64% र हिमालमा 6.64% मुद्रा स्फीति रहेको छ। 2078 साउनमा यी क्षेत्रमा कर्मशः 3.7, 4.11, 5.6, 3.58% मुद्रा स्फीति रहेको थियो। चार वर्षको प्रयासपछि सरकारले बिहिबारदेखि अवैध रूपमा आयात भएका मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम MDMS सुरु गरेको छ। बिहिबारदेखि नेपाल दूरसञ्चार प्राधिकरणले MDMS सुरु गरेको हो। नेपालमा चोरी पैठारी तथा अवैध रूपमा भित्रने मोबाइल सेटको आयात रोक्न उद्देश्यका साथ प्राधिकरणले यो प्रणाली कार्यान्वयनमा ल्याएको। यो प्रणाली लागू भएपछि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। यदि दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा चल्दैनन्। यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वत चल्नेछन् भने प्रणाली लागू हुनुभन्दा पछिका सबै मोबाइल दर्ता गर्नुपर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको शुभारम्भ गर्दै मुलुकको समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ यो सिस्टम सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभएको छ। यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सचेत पनि हुन आग्रह गर्नुभएको छ। उक्त अवसरमा मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले मोबाइल फोनको आयात तत्काल खोल्नुपर्ने बताउनु भएको छ। मल्होत्राले सरकारले हचुवाको भरमा मोबाइल फोनको आयात रोकेको भन्दै तत्काल खोल्नुपर्ने माग गर्नुभएको। उहाँले मोबाइल फोनको आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठूलो विकृति बढेको भन्दै नेपालमा 50% बढी मोबाइल फोन चोरी पैठारीबाट भित्रने गरेको बताउनुभयो। राजनीतिक अस्थिरता र मूल्य वृद्धिको प्रभावले जुम्लामा नुनको चरम अभाव देखिएको छ। गत भदौमा 26 गते साल ट्रेडिङको उपशाखा र जुम्लामा नुन लिनेको बाक्लो भिड थियो। नुन लिनका लागि एकै दिन झन्डै 1000 भन्दा बढी नागरिक लाइनमा बसेको त्यो भिडले 1.5 दशक पहिलेको जुम्लाको परिस्थितिलाई झल्काएको थियो। जति बेला जुम्लामा 1 पोका नुन र 1 किलो चामलका लागि नेता पाउ मोल्नुपर्ने थियो, प्रहरीले लाठी खानु र सहनुपर्ने हप्ता दिनसम्म लाइन बस्नुपर्ने बाध्यता थियो। 1.5 दशक पहिलेको कडालीको खाद्यान्न र नुनको समेत चरम राजनीति हुन्थ्यो। अझ नुन र चामलको लागि समेत अनिवार्य पार्टीकै कार्यकर्ता हुनुपर्थ्यो। कडालीमा राजमार्गको स्तर वृद्धिले कडालीमा नुन चामलको राजनीतिक अन्त्यसँगै नागरिकले सुविधाको महसुस गरेको केही वर्ष नबित्दै फेरि कडालीको दुर्गम जिल्ला जुम्लामा नुनको पिरलो हुन थालेको छ। माथिल्लो अरुणमा जलविद्युत लगानी तथा विकास कम्पनी एचआइडिसिएलको अगुवाईमा लगानी हुने भएको छ। 1061 मेगावाट आयोजनाको स्वदेशी लगानीतर्फ एचआइडिसिएलसँगै नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नागरिक लगानी कोषबीच सहवित्तीयकरणको समझदारी भएको लगानी सम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रोनिक कम्पनीसँगै उक्त कम्पनीहरूले संयुक्त हस्ताक्षर बिहिबार सम्पन्न भएको छ। आयोजनाको कुल लागत, निर्माण अवधि, ब्याज, मूल्य वृद्धि लगायतसहित 2,14,00,000,000 रुपियाँ रहेको छ। आयोजना निर्माण का लागि वित्तीय व्यवस्थापनको सहुलियत, ऋण तथा सेयर लगानी गरिनेछ। हाल अर्थ मन्त्रालयको नेतृत्वमा आयोजनाका लागि ऋण लगानी जुटाउन समन्वयन भइरहेको छ। विश्व बैङ्कको आयोजनामा निर्माणका लागि ऋण लगानी गर्ने आशय व्यक्त गरेको छ। ऋण लगानी जुटाउन विश्व बैङ्कको नेतृत्वमा पहल भइरहेको छ। आयोजनाको सो पुँजी लगानी 64,46,00,000,000 र ऋण 1,50,00,000,000 रहेको छ, जसमा विदेशी ऋण 97,00,00,000 र आन्तरिक ऋण 53,34,00,00,000 रहेको छ। आयोजनामध्ये रूपान्तरण आयोजनाको रूपा घोषित अपर अरुण हाइड्रो इलेक्ट्रोनिक कम्पनी बीच प्रवर्धक तथा विकास भइरहेको छ। संखुवा सभाको भोटेखोला गाउँपालिकामा अवस्थित यस पिकिङ रन अफ रिभर आयोजनाको अरुण नदी 183 मिटर लामो 100 मिटर उचाइको बाँध निर्माण गरिनेछ। 8.5 किमी लामो सुरुङ मार्गतर्फ पानी ल्याई छोग्रा स्थित भूमिगत र जलविद्युत गृहमा खसालिने बताइएको छ। माथिल्लो अरुणमा अहिले 53,00,000,000 रुपियाँ लगानी जुटाउने समझदारी भएको छ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिद दर 127.22 रुपियाँ, बिक्री दर 127.82 रुपियाँ, युरो 1 को खरिद दर 126.88 रुपियाँ, बिक्री दर 127.47 रुपियाँ, पाउन्ड स्टर्लिङ 1 को खरिद दर 146.21 रुपियाँ, बिक्री दर 146.92 रुपियाँ, साउदी अरब रियल 1 को खरिद दर 33.84 रुपियाँ, बिक्री दर 34 रुपियाँ, र कुवेती दिनार 1 को खरिद दर 411.74 रुपियाँ, बिक्री 413.68 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी जयराम नगरकोटीलाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।